میں مبلغ بنوں ذلتوں کا، خوب چرچا کروں ذلتوں کا۔
الحمد للہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ اللہ کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، تمہیں سے قیامت کے روز میرے سب سے زیادہ نزدیک وہ شخص ہوگا جس سے دنیا میں مجھ پر کثرت سے درود پڑے ہوں گے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ حضرت سیدنا عبداللہ بن عباس رضی اللہ تعالی عنہما کی خدمت میں کچھ لوگ حاضر ہوئے اور عرض کی کہ ہم سفر حج پر نکلے، مقام صفح پر ہمارے قافلے کا ایک شخص فوت ہو گیا، حج پر چلے تھے۔ ہم نے اس کے لیے جب قبر کھودی تو ایک بہت بڑا کالا سانپ بیٹھا نظر آیا، اس نے قبر کو پورا گھیرا ہوا تھا۔ ہم نے دوسری قبر کھودی، جب دوسری قبر کھودی تو وہی سانپ وہاں بھی نظر آیا۔ اب ہم آپ کے پاس حاضر ہوئے ہیں کہ بتائیے کیا کریں۔ آپ نے ارشاد فرمایا کہ اسے دونوں میں سے کسی ایک میں ہی دفن کر دو، خدا کی قسم تم ساری زمین کھود دو گے تو یہ سانپ تمہیں وہاں بھی ملے گا، کیونکہ یہ دراصل اس کا عذاب تھا۔ خیر، اسے سانپ کے ساتھ ہی دفن کر دیا گیا۔ بڑے رنجیدہ کیفیت، آپ سمجھ سکتے ہیں کہ قافلے والے کا یہ حال ہو جائے۔ جب گھر واپس آئے تو اس کی بیوہ سے جب اس کا معاملہ معلوم کیا تو اس نے بتایا کہ یہ شخص خیانت کرتا تھا، یعنی ملاوٹ کرتا تھا، مال نکال لیتا تھا ضرورت کا اور اس میں سے ملاوٹ کی چیزیں وہ ڈال دیتا تھا، یعنی یہ کھانا بیچتا تھا اور اس میں خیانت کرتا تھا اس طرح کہ اس میں سے اپنے گھر کے لیے کچھ نکال لیتا اور پھر کمی پوری کرنے کے لیے اس میں اتنی ہی ملاوٹ کر دیا کرتا تھا، یعنی یہ اس کی خیانت کا عذاب تھا۔ میں آج آپ کے ساتھ جو موضوع بیان کروں گا، شیئر کروں گا، یہ تھوڑا سمجھنے کے لیے، بڑی تسلی کے ساتھ آج سمجھنے کی ہم کوشش کریں گے۔ میں آج آپ کے سامنے امانت کے تصورات بیان کروں گا۔ امانت، اس کی امپورٹنس کیا ہے اور امانت کیا ہے؟ ہمارے ہاں ایک امانت و خیانت کا ایک کانسیپٹ ہے کہ آپ نے مجھے کچھ چیز امانت کے طور پر رکھوائی اور میں نے اس کو آپ کے کہنے پر واپس کر دی، اس میں کوئی میں نے تصرف نہیں کیا، یہ بھی امانت کا ہی ایک صورت ہے کہ یہ ایک امانت ادا کر دی۔ لیکن اگر ہم قرآن کی آیات، تفاسیر، حدیث، ان کی شروحات اور دیگر شریعت و دین کی اس کے تعلق سے باتوں پر اگر ہم غور کریں گے تو ہمیں امانت کا ایک بڑا تصور ملتا ہے۔ آج آپ اس امانت کے اس تصور کو سمجھنے کی ضرور کوشش کیجیے گا۔ چنانچہ جو کچھ میں بیان کروں گا وہ سورہ نساء کی آیت نمبر 58 کے تحت جو بیان ہوگا اس میں سے انشاءاللہ تعالی آپ مضمون سمجھنے کی کوشش کیجئے گا کہ جہاں اللہ تعالی نے امانت کو اس کے اہل کو واپس کرنے کے تعلق سے ارشاد فرمایا ہے۔ سورہ نساء آیت نمبر 58 کے تحت آپ اس مضمون کو ملاحظہ کر سکتے ہیں۔ امانت کے تعلق سے میں پہلے کچھ حدیث سے بیان کرتا ہوں۔ میرے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا، اب یہ سارے امانت کے تحت بیان ہو رہا ہے، ٹھیک ہے نا؟ پہلی حدیث، جب امانت ضائع کر دی جائے تو قیامت کا انتظار کرو، साहिल ने पूछा यानी सवाल करने वाले ने पूछा, अमानत कैसे जाय होगी? इरशाद फरमाया, जब कोई मनसब किसी ना अहल के सुपुर्द कर दिया जाए तो कयामत का इंतजार करो। पता चला कि मनसब ओधा, यहां भी अमानत और खयानत का तस्वर मौजूद है। बात समझिए, ओधा, मनसब, पोस्ट, वहां भी अमानत और खयानत का तस्वर मौजूद है। मैं आपको इस मौजू पर एक और हदीस बयान करूं। जिस शख्स ने किसी आदमी को किसी जमात का अमीर बनाया, हालांकि उसकी जमात में उससे ज्यादा अल्लाह ताला का फरमा बरदार बंदा था, तो बनाने वाले ने अल्लाह, उसके रसूल और जमात मुस्लिमीन से खयानत की। ये अमानत का एक तस्वर आया, खयानत और अमानत का। आप मौजू बनाते रहे, ये कहां का अमानत और खयानत, अमानत और खयानत का एक तस्वर आता चला जाएगा। एक और हदीस सुनिए, जिस आदमी ने किसी शख्स को मुसलमान का आमिल बनाया, हालांकि वो शख्स जानता था कि इससे बेहतर शख्स मौजूद है, अल्लाह की किताब यानी कुरान और सुन्नत रसूल का ज्यादा जानने वाला है, तो उस आदमी ने अल्लाह पाक, उसके रसूल और तमाम मुसलमानों के साथ खयानत की। ये अमानत और खयानत का एक ऐसा तस्वुर या एक ऐसा मौजू मैंने आपके साथ बयान किया जो उमूमी हमारे तवज्जो में होता नहीं है। हमारे जैसे बाद अवकात कम्युनिटीज होती हैं, इदारे होते हैं इस तरह के, और बहुत सारे मामलात होते हैं जहां पर किसी को पोस्ट दी जाती है, किसी को जिम्मेदार बनाया जाता है, किसी को निगरान बनाया जाता है, किसी को चेयरमैनशिप दी जाती है, किसी को सेक्रेटरी लेवल पर दिया जाता है। ये जो कुछ भी हम कर रहे होते हैं, इसमें स्पेशली एक ऐसे मौजू को हमने गौर करना, जहां मुसलमानों की अमानतें हों, मुसलमानों के मामलात हों, जहां फैसले होते हों, वहां पर देखा जाएगा कि ये ओहदा, ये पोस्ट, ये मनसब किसको दिया जा रहा है। मतलब कि एक एलिजिबल कहता है यार, ये यहाँ के लिए, मतलब कि ये मेरिट लिस्ट पर आता। हमारे तो मेरिट का भी तो अजीब और गरीब हाल है ना, मतलब जिसकी जो मर्जी है वो मेरिट बना देता है। मेरिट तो इस्लाम और दीन का बयान करना है कि कौन मेरिट पर उतरता है। यानी आप इसमें हुसासियत देखे, मैं अभी बात याद आ गई, एक दफा हज़रत उस्मान गनी रज़ियल्लाहु ताला अन्हु अपने घर में से बाहर देख रहे थे, तो धूप का टाइम था, दोपहर की धूप, अरब की चिलचिलाती धूप, रेगिस्तान, दूर से देखा कि कोई शख्स चेहरे पर सर पर कपड़ा हो, हवा चल रही है और यूं हवाओं पर हवा आ रही है ना, हवाओं पर हवाएं आ रही हैं और मिट्टी उड़ रही है, और वो शख्स ऊंट की रस्सी थामे चलता चला आ रहा है, और वो उसको देख रहे थे कि ये कौन शख्स है जो इतनी सख्त धूप में, अरब की चिलचिलाती धूप में यूं ऊंट को लिए चलता चला आ रहा है। जब वो शख्सियत करीब पहुंची तो उन्होंने देखा कि ये तो अमीर उल मोमिनीन सैयद उमर फारूक आजम है रज़ी अल्लाह ताला अन्हु। उनको बड़ी हैरत हुई है, आपने अलीजा आप फरमाया, बेतुल माल का एक ऊंट चला गया था, मैं उसको पकड़ने गया था। बेतुल माल का एक ऊंट चला गया था, मुसलमानों के माल में से एक ऊंट चला गया था, मैं उसको पकड़ने गया था और उसे मैं मुसलमानों के बेतुल माल में वापस ला रहा हूं। ये अमानत का ख्याल, दियानत, जिम्मेदारी, ये क्या होती है? आप जब किसी को ओहदा देते, किसी को कोई मनसब देते, तो इस तो बड़ा गौर क्या करते थे रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम? किसी को ओहदा देते, मनसब देते, आमिल, एक इस्तला आमिल की ऐसी भी कि जक़ात जमा करने के लिए आमिल बनाए जाते थे मुसलमानों से, साहबा करम जक़ात जमा करने आमिल बनाए जाते थे, वो आमिलीन जाया करते थे, उनको आमिल कहते थे, वो जाया करते थे और जक़ात वसूल करते थे ना, जानवर जक़ात में मिलते थे, कोई ऊंट जक़ात में दे देते थे, कोई माल जक़ात में दे देते थे, आमिल जक़ात, तो ये आमिल की इस्तिलाह वहां भी आती है कि वो अब ये किसको आमिल बना रहे हैं आप। अच्छा, बाद अवकात ऐसा भी होता, कमाल की बात है कि वो जब आमिल आते और जक़ात और जो भी मिला होता वो जब रखते, तो कुछ यूं भी कहते कि हुजूर ये زکات یا یہ مال ملا ہے اور یہ مجھے تحفے ملے ہیں. تو رسول پاک صلی اللہ علیہ وسلم کو یوں فرماتے کہ اپنے ماں کے گھر بیٹھے رہتا کہ میں دیکھتا تمہیں کون تحفے دیتا ہے. یعنی آپ کو تحفے اس لیے نہیں ملے کہ وہ آپ سے محبت کرتے ہیں, آپ کو تحفے اس لیے ملے کہ آپ کے پاس یہ عہدہ ہے, یہ اس عہدے کے تحفے ہیں. لہذا وہ مال بھی میرے آقا بیت المال میں جمع کروا دیا کرتے تھے. اس سے آپ کو اسلام اور دین کی وسعت کا, سوچ کا, اسلام کی جو فکر ہے, اسلام کا جو ایک میسج ہے امانت کے تعلق سے, وہ انشاءاللہ بلا کلیئر ہونا شروع ہو جائے گا. حضرت سید عمر فاروق اعظم نے فرمایا رضی اللہ تعالیٰ عنہ, آپ فرماتے ہیں کسی شخص کی نماز اور روزے سے تم دھوکہ نہ کھا جانا, کسی شخص کی نماز اور روزے سے تم دھوکے میں نہ آنا. جو چاہے نماز پڑھے, جو چاہے روزے رکھے, لیکن جو امانت دار نہیں ہے وہ دین دار نہیں ہے. امانت کے تصور کتنا اعلیٰ ہے. نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے فرمایا تم مجھے 6 چیزوں کی ضمانت دو, میں تم کو جنت کی ضمانت دیتا ہوں. مالک جنت کیا فرما رہے, تو مجھے 6 چیزوں کی ضمانت دو, میں تمہیں جنت کی ضمانت دیتا ہوں. نمبر 1, جب تمہارے پاس امانت رکھی جائے تو امانت ادا کرو, جب تم وعدہ کرو عہد کرو تو اس کو پورا کرو, جب تم بات کرو تو سچ بولو, اپنی شرم گاہوں کی حفاظت کرو, اپنی نظریں نیچی رکھو اور اپنے ہاتھ نہ پھیلاؤ. دین جو نا ہمارا دین اسلام مذہب یہ اس انداز کو پسند فرماتا ہے, یعنی دینے کے انداز کو پسند فرماتا ہے, مانگنے کے انداز کو پسند نہیں فرماتا. کہ بندہ مانگتا پھرے مانگتا پھرے مانگتا پھرے, مانگتا پھرنا نہیں ہے. قرض لینا الگ ہوتا ہے, وہ ضرورت کے تحت ہی بندہ لیتا ہے, یہ ایک الگ ٹاپک ہے. لیکن جو سوال کرتے رہتے ہیں نا اس کو سمجھنا چاہیے کہ سوال کن کن صورتوں میں حرام ہے, یہ پورا ایک ٹاپک الگ ہے. آپ یہاں دیکھیں گے کئی چیزوں معاملات کا بیان ہے, ہم لوگ معاملات کو سمجھیں, ایک دوسرے کے ساتھ جو تعلق ہے, وعدہ کرو تو پورا کرو, معاملہ ہو گیا نا آپ کا میرا, ایک تعلق ہو گیا. کوئی امانت رکھا ہے تو پوری کر دو, خیانت نہ کرو, معاملہ ہو گیا نا, ایک دوسرے کے ساتھ معاملہ ہے. بد نگاہی سے بچو, شرمگاہ کی حفاظت کرو, وعدہ پورا کرو, یہ معاملات ہیں. معاملات کی امپورٹنس کو سمجھنے کی ضرورت ہے. آج ہمارے یہاں جو بہت بڑا پرابلم ہے وہ معاملات کا پرابلم ہے. نمازیں پڑھی جا رہی ہیں, میں اس کا منع نہیں کر رہا, عبادت کی جا رہی ہے, روزے رکھے جا رہے ہیں, اس طرح کی عبادات ایسا نہیں کہ نہیں ہوتی, معاذ اللہ عبادت, اور یہ عبادت بہت ضروری ہے, فرض ہے, کرنی ہے, یہ تو کرنی کرنی ہے. نماز پڑھنی پڑھنی ہے, نماز فرض ہے, روزے فرض ہونے کی صورت میں رکھنے رکھنے, زکات فرض ہونے کی صورت میں دینی دینی ہے, حج فرض ہونے کی صورت میں کرنا ہی کرنا ہے, یہ سارے ارکان اسلام ہیں, اس کو تو بجا لانا ہے. مگر اس کے ساتھ ساتھ دین معاملات پر ڈسکس کرتا ہے, میاں بیوی کے تعلقات, کاروبار کے تعلقات, خرید و فروخت کے معاملات, ایک دوسرے کے ساتھ امانت و خیانت کے معاملات, اس کو ڈسکس کرتا ہے اسلام و دین. اچھا, اب امانت کا ایک اور تصور, امانت کا تعلق بندے اور رب کے درمیان. اب اس میں جو مفسرین نے جو تفاسیر میں جو بیان کیا ہے, اگر ہم اس پر غور کرتے ہیں تو اللہ تعالی کے ساتھ معاملہ یہ ہے کہ وہ اللہ کے احکام بجا لائے اور جن چیزوں سے اللہ نے اس کو منع کیا ان سے رک جائے. یہ اللہ نے جس چیز کا کرنے کا کہا ہے وہ کرے اور جس چیز سے منع کیا اسے رک جائے. حضرت ابن مسعود نے فرمایا ہر چیز میں امانت داری لازم ہے, وضو میں, جنابت میں جو فرض ہو جائے غسل, نماز میں, زکات میں اور روزے میں. اور حدیث سنیے کہ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا اس امت میں سے جو چیزیں سب سے پہلے اٹھائی جائیں گی وہ حیا اور امانت ہیں. حیا اور امانت سب سے پہلے اٹھائی جائیں گی, سو تم اللہ سے ان کا سوال کرو کہ یا اللہ میں حیا اور امانت عطا کر کہ ہم امانت دار رہے اور با حیا رہے. کہ بڑے بڑے آپ دیکھیں گے مارکیٹوں میں, آپ حال دیکھیے گھروں میں, آپ حال دیکھیے بوڑھے ہو جاتے ہیں, نہیں مطلب باز آتے. حیا بھی بدقسمتی ہے با ہماری, اگر ایسے کوئی ہوں تو مجھے میں معافی چاہتا ہوں, لیکن حیا تو حیا ہے نا, حیا و شعبۃ من الایمان, حیا ایمان کا شعبہ ہے.
میرے آقا فرماتے جس میں حیا نہیں اس کا جو جی چاہے کرے. اب گھروں میں دیکھیں آپ بڑے بوڑھے آج کے دور کی, دیکھیں میں سب کی بات نہیں کر, اللہ جس کو بچاتا ہے وہ بچا ہوا ہے. جنرل اگر پریکٹس پر بات کریں تو یہ بھی امانت اور خیانت کے باب میں میں نے پڑھا ہے, تفسیر کے اندر میں نے پڑھا ہے کہ گھر کے اندر بیٹی بیٹے فیملی ممبر جس کو ہم کہتے ہیں وہ اللہ اور اس کے رسول کی نافرمانی کر رہے ہیں, اور باوجود اس کے کہ وہ دیکھ رہا ہے کہ اللہ اور اس کے رسول کی نافرمانی ہو رہی ہے اور وہ ان کو نہیں روکتا جیسا کہ روکنا چاہیے. تو تفسیر میں میں نے پڑھا ہے کہ یہ بھی امانت میں خیانت کر رہا ہے, خائن ہے یہ. یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا وقودھا الناس والحجارہ, سورہ تحریم کی آیت نمبر 6 میں جو ارشاد ہوا, اے ایمان والو اپنی اپنے گھر والوں کی جانوں کو اس آگ سے بچاؤ جس کا ایندھن آگ کے پتھر ہو, وہ نہیں بچا رہا, وہ اوپر رہ کر بلکہ ہمارے بدقسمتی کے اوپر رہ کر کروا رہے ہوتے ہیں. آج کل ہمارے یہاں بدقسمتی کے ساتھ دعوتوں میں فنکشنز بہت بڑھ گئے, پہلے ایک ہی آتی تھی, ایک ہی کارڈ آتا تھا, آپ کو یاد ہوگا, ایک طرف نکاح کا اور ایک طرف ولیمے کا دعوت نامہ ہوتا تھا, بیچ میں یہ ہوتا تھا بھائی کہ, بلکہ ہمارے کمیونٹی میں تو سادہ کارڈ نہیں ہوگا تو یوں ہو جائے گا نہیں ہو جائے گا, 10 قسم کی باتیں ہوتی تھی, اور اب 6-6, 7-7 کارڈ ایک ساتھ. مجھے بڑا اتفاق ہوا, میرے گھر پر ایک کارڈ آ گیا اتنا موٹا, تو میں کھولا, نام میرا ہی لکھا ہوا تھا, کسی جاننے والے نے دعوت بھیجی تھی. جب کارڈ کھولا تو چلو ایک نکلا ڈھولکی, ایک نکلا وہ پتہ نہیں کیا غزل نائٹ کیا ہوتا ہے, یہ دو تین اس طرح کی چیزیں نکلی. اللہ خیر کرے یہ کیسے بھیج دیا, میں تو جانا نہیں ہے. تب جب وہ اتنا کلوز تھا کہ میں نے اس کو فون کیا نا, یہ بتا تو بول گیا یار یہ کیا بھیجا تم نے, او آئیں کیا چاہیے, آپ کو آ گیا. یار یہ کیا کر رہے ہو, بولا یار غلطی سے آپ کو آ گیا. میرے کو غلطی سے آیا جو تو غلطی کر رہا ہے اس کا کیا, یعنی میرے سے شرم آ رہی تجھے رب سے شرم نہیں آ رہی, میرے پاس آیا تو گھبرا گیا, تیرا رب تجھے یہ بنا فرمانے کرتا ملاحظہ کرے گا دیکھے گا, تجھے تیرے رب سے حیا تیرے رب سے شرم نہ آئی, ایک بندے سے شرم آ رہا ہے بندے سے حیا کر رہا ہے, او آئیں کیا چیز ہو, یہ ورڈ کیسا تھا میرے کو تو بھولتا نہیں ہے نا فون پر, او آئیں کیا چیز ہو, ہاں بھا بھی کیا چیز ہو, اب کر کیا رہے ہو, یہ کیا کہیں گے اس کو, آپ کیا کہیں گے بتائیں. اب حیا, اب اس میں ہمارے بڑے بزرگ جس کا میں کہہ رہا ہوں, میں کہ 70-70 سال ہو جاتے ہیں یہ فنکشنوں میں چلے جاتے ہیں, ان کے سامنے ان کی بیٹیاں ان کے بیٹے ان کی بہویں ان کی بیوی ان کی بوڑھی ڈوسی کاکی وہ بھی ناچ رہی ہے, پھر اس کو بھی کھڑا کر دیں گے یہ بھی ناچے گا بے ڈھنگ کا ڈانس. اب یہ بھی اگر بے حیا ہی نہیں تو بے حیا کیا ہے, تو کس نے کہہ دیا یار, حیا بچے میں بھی آ جاتی ہے اور نہ آ تو بوڑھے میں بھی نہیں آتی. اب یہ چیزیں کون روکے ہمارے, آپ سوسائٹی کے لوگ ہیں کرتے, آپ میں سے ایک تعداد کرتے دھرتے لوگ ہیں, آپ روکیں گے تو رک جائے گا, آپ روکیں گے تو رک جائے گا. آپ بولے یار ہم سے رکتا نہیں ہے, آپ رک جاؤ آپ مت جاؤ, ایک دن آپ کو بھی تو کوئی بولے گا نا, او آئیں کیا چاہیے, نہیں آپ کو بھی بھیجتے ہوئے اگلے کو شرم آئے گی نا, حیا آئے گی, نہیں یار یہ نہیں آئیں گے بھائی میرا خاندان نہیں آئے گا بھائی آپ کیا کر رہے ہو. یہ جب تک سوسائٹی کو سوشل پنشمنٹ کا کوئی سسٹم ہم نہیں لائیں گے, بات سمجھنے کی کوشش کریں, ہم گورنمنٹ سے کیا بات کریں, ریاست سے کیا بات کریں, کسی اور سے کیا بات کریں, بھائی مجھے تو سمجھ آتی ہے نا, میرے کو پتا یار یہ بددیانت آدمی ہے, میں ایسا کاروبار کروں گا نہیں کروں گا, پیسے بچاؤں گا یار کہ میرے پیسے ضائع ہو جائیں گے, میں نہیں کرتا اسے کاروبار, میں نہیں اسے کو ڈیل کرتا یار, مال کھا جائے گا, ڈیل کرے گا بکر جائے گا, پیمنٹ نہیں بھیجے گا بینک کو, پتا نہیں کس کس کو میں بیچ میں اپنے مطلب بینک گارنٹی لے کر اسے کام کر رہا ہوتا ہوں تاکہ میرے پیسے ضائع نہ ہو جائیں, وہ کہیں جانے سے ایمان ضائع ہو جائے گا اس کا ڈر نہیں ہے, دین ضائع ہو جائے گا اس کا ڈر نہیں ہے, روحانیت ضائع ہو جائے گا اس کا کوئی ڈر خوف نہیں ہے, اللہ ناراض ہو جائے گا اس کا کوئی ڈر خوف نہیں ہے. میری کئی کچھ صحافیوں کے ساتھ بیٹھا تھا, جرنلسٹ تھے, پنجاب میرا سفر تھا تو میڈیا پر ادھر ادھر جو آتے ہیں لکھتے بھی ہیں اور بولتے بھی ہیں, میری ان سے ایسے بات چیت چل رہی تھی, تو میرا موضوع نیکی کی دعوت اپنا کیا کر رہا ہے, تو سوال جواب بیچارے کرتے تو جو ان کا ایک مزاج ہے, میں کہا یار میں انٹرویو دینے نہیں آیا ہوں نہ میں سوال کے جواب دینے آیا ہوں, میں تو سیدھی بات ہے میں آپ کو دعوت اسلامی کے ذریعے نیکی کی دعوت دے رہا ہوں, नहीं आप उसके बारे में, मेरे को किसी के बारे में मत पूछो, मुझे मेरे बारे में पूछो। मैं अपने पड़ोसी का क्यों जवाब दूं भाई, मुझे मेरे घर का पूछो ना, अपने घर का जवाब दूंगा। अब मुझे किसी और का पूछोगे, मेरे वर्ड ले लोगे, कल तुम्हारी टीआरपी तुमको बढ़ानी होगी। तो हम ये इस तरह के कोई स्टेटमेंट देते ही कोई नहीं है जो उम्मत में फितना और फसाद का सबब बने। अब हमसे हमारी बात करो, दावत इस्लामी की बात करो, और मैं नेकी की दावत देने वाला एक दावत इस्लामी का एक इस्लामी भाई हूँ। तो उनसे बातचीत हुई, आप समझिएगा इनको मैंने क्या अर्ज किया था। ये इनकी पूरी एक सब्जेक्ट एक अथॉरिटी बैठी हुई, किसी एक जगह की बात कर रहा हूँ, नाम मेंशन नहीं करता, कई जगहों पे मेरी मुलाकातें हुई। मैं इनको कहा क्या ये बताएगा, जब आपको ये, अब आप समझिएगा, आप जब कोई चीज लिखते हैं या बोलते हैं, जब प्रोग्राम करते हैं, या कोई आर्टिकल या कोई मजमून छापते हैं, तो आप चंद चीजें जरूर देखते होंगे। नंबर वन कि ये कंटेम्प्ट ऑफ कोर्ट तो नहीं है, यानी कोई ऐसा तो नहीं कि कोई अदालत पीछे पड़ जाए। बात समझ गए, कॉन्स्टिट्यूशन ऑफ पाकिस्तान के खिलाफ तो बात नहीं है। बोला हम देखते हैं, देखा कोई खास हुसास इदारों के खिलाफ तो बात नहीं कर रहे जिसका करने की मना होती है। बोला हाँ ये भी हम देखते हैं, देखा ये भी देखते हो कि पिमरा की पॉलिसी के खिलाफ भी ना हो, वरना चैनल बंद हो जाएगा। बोला हम ये भी देखते हैं, मैं ये भी देखते हो कि जिस चैनल पर बैठे हुए हैं वो कंपनी के जो मालिकान हैं उन्होंने भी कुछ उसूल बनाए हुए होंगे, उन उसूलों के खिलाफ कोई बात ना हो जाए। बोला ये भी देखते हैं, मैं ये सब देखते हैं आप। मैं इससे पहले सबसे पहला नंबर मिस कर दिया कि जो कुछ बोल रहे लिख रहे के ये सोच रहे हैं, ये देख रहे हैं कि अल्लाह और उसके रसूल ने ये बोलने और लिखने की इजाजत दी है कि नहीं दी है। दुनिया पकड़ लेगी, इदारा पकड़ लेगा, सस्पेंड हो जाएंगे, रुक जाएंगे, सारे डर है, मगर रब की पकड़ का डर नहीं है। कुछ लिखते हो बोलते हो बंदा ये तो सोचे कि मेरे रब ने ये बोलने और लिखने की इजाजत दी है या नहीं दी है, इस प्रोग्राम करने की मेरे रब ने इजाजत दी है कि नहीं दी है। अगर ये एक चीज सोच लेना बाकी सब निकल जाएगा, बाकी कोई क्या पकड़ेगा। एक चीज, बंदा अपने रब से डरे, रब उसके लिए उसके रास्ते आसान फरमा देता। हमें अमानत के इस तस्वुर को समझने की जरूरत है कि अल्लाह और बंदे के दरमियान भी अमानत का तस्वुर मौजूद है। अल्लाह ताला ने आंख दी है, इसको अल्लाह की नाफरमानी में इस्तेमाल करना आंख के साथ खयानत है। कान दिए हैं, कान को अल्लाह की नाफरमानी में इस्तेमाल करना ये इस अमानत के साथ खयानत है। इवन यहां तक के वो काम जो आपकी सेहत को नुकसान देते हैं, नशा शराब इस तरह की जो भी चीज है ना, हत्ता के जो सिगरेट और यू टोबैको इस तरह की चीजें भी जो लेते हैं ना, जिससे सेहत खराब होती है, कि तुम्हें रब ने सेहत दी है, ये सेहत तुम्हारे पास तुम्हारे रब की अमानत है, इसका ख्याल रखो, इसको जाया मत करो, किसी को चीज ना लो जिससे तुम्हारी सेहत बर्बाद हो। अमानत का तसव्वुर, अमानत और खयानत, अमानत और खयानत, अमानत। हम एक सिर्फ नहीं है जिसने 10 लाख रुपए दिए, मैंने 10 लाख वापस कर दिए, इसने अपने को कुछ चीज रखवाने के लिए अपने वापस, ये बहुत अच्छी चीज है। लेकिन ये जो अमानत का जो तसव्वुर हो, जो खयानत का जो तसव्वुर है, इस बात को समझने की जरूरत है। अब बंदे का बंदों के साथ जो अमानत और खयानत का जो मामला है, इसको मैं मुख्तसरन इंशाल्लाह बयान करने की कोशिश करता हूं। तमाम मखलूक की अमानत को अदा करना, इसमें क्या क्या चीजें दाखिल हैं, अब इसमें आप मैं अपना अपना जायजा लें। अगर किसी शख्स ने कोई अमानत रखवाई हो तो उसको वापस करना, ये अमानत अदा करना है। नाप तोल में कमी ना करना, ये भी अमानत है। लोगों के अयूब बयान ना करना, ये भी अमानत है। आपको किसी का ऐप पता चला, अब और ऐसा ये मुसीबत है, ऐप का पता चलना, समझो कि पेट में कोई गड़बड़ हो गई। अब जब तक ये निकलेगा नहीं ना, तब तो ये गुड़ गुड़ खत्म होनी नहीं है, नींद नहीं आएगी, घबराहट होगी यार, जब तक बोल ना देगा तुझे पता चला तो निकल जाएगा। अब आपको किसी का कोई ऐप पता चले, चल जाता है यार ऐप। अब आप में मेरे में ऐप नहीं है, हम सब ऐबों से भरे हुए लोग हैं। अगर दिन रात का अपना जायजा ले तो रोजाना रोजाना हम एक दिन में कितनी गलतियां कर रहे हैं। अल्लाह हमारे ऐबों को छुपा रहा है ना, हम हैं कि बंदों के ऐब नहीं छुपा। इसी तरह आपसे कोई बात करता है, मेरी मजलिस की जो बात होती है ना, इसके ताल्लुक से मैं आपको कुछ अर्ज करने की कोशिश करता हूँ। जो बहुत ज्यादा हमारे यहाँ प्रॉब्लम इसका हो रहा है कि आपसे कोई मजलिस से बात होती है और ये पता है कि यार ये बात बाहर करने की नहीं, मैंने मजलिस अमानत होती है, ये याद है, सिवाय इसके कि आपको ये कहा जाए कि आप ये बात फला जगह पर पहुंचा देना, या कोई ऐसी बात आपको मजलिस में या इंटरनल पता चले कि किसी की इज्जत, किसी का माल, किसी की जान का नुकसान हो रहा है और साजिश हो रही है, प्लानिंग हो रही है, तो आप जाकर उसको इतला देते भाई ये हो रहा है, तो ये आपने उसकी खैर ख्वाही की। अदरवाइज मजलिस की बात ये अमानत होती है, और हम आपस में इंटरनल की गई बातों को डिक्लेयर कर देते, लीक कर देते, मुश्किल हो जाता है यार किसी को, ये लाजमी तो पर कहना पड़ता है। और आजकल ये व्हाट्सअप आ गया, आया फौरन फॉरवर्ड, अच्छा इसमें तो बाद वक्त गलती, नींद में किसी और का बटन दब गया तो उसको चली गई बात, बाप रे बाप, ऐप लाखों में चले गए, कोई तस्दीक नहीं। अच्छा आपको किसी का ऐप पता चला और कंफर्म हो गया, अब उसको आम करने की शरीयत ने आपको इजाजत दी है, क्यों आम कर रहे हैं? यहां पर मैं आपको एक फार्मूला बयान कर देता हूं, तस्वर सामने आ जाएगा होना क्या चाहिए। मोमिन वो जो अपने लिए पसंद करता अपने भाई के लिए वही पसंद, इसको पकड़। हम एक जगह बैठे हुए थे तो किसी के यहाँ इंतकाल हो गया था, तो पता उसने कहा कि खुदकुशी करनी, अगर क्या जरूरत है बताने की खुदकुशी करनी, इसकी इजाजत नहीं है शरण, कि खुदकुशी एक ऐब है, हराम है, एक ऐब है। किसी के घर में अल्लाह ना करे कोई लड़की खुदकुशी कर ले तो वो चाहेगा कि पता चले कि मेरी बेटी ने खुदकुशी की है? कभी भी नहीं चाहेगा। और अगर आपने किसी के पीछे ये बयान किया है, बुराई है ना, खुदकुशी करना बुराई है, अब उसको बुराई की नीयत से बयान कर रहे हैं तो ये गीबत है, और मुर्दा की गीबत जिंदा से ज्यादा सख्त है। ये जिंदा से तो फिर भी माफी मांग लेंगे, मुर्दे से माफी कब मांगोगे? इसलिए मरने वाले को उसकी बुराइयों से नहीं, उसकी अच्छाइयों से याद करने की आदत पैदा करें। आ मालू था वो सारा हुआ मगर बिचारो कड़ी नहीं, जब बदे धूल सब धो डालेंगे अपने, अरे भाई अब तो माफ कर दो, अब तो खत्म चला गया यार, अपने तो वैसे ही कदर मरने के बाद होती है लोगों की, अब तो मरने के बाद भी नहीं छोड़ रहे यार, जिंदों की कदर करते कब हम लोग? हम तो अमूमन कदर करते ही मरने के बाद है, बीवी भी मरने के बाद ही शोर की तारीफ करती है, शोर भी मरने के बाद ही बीवी की तारीफ करता, बहुत भारी भी जीते जी तो क्यारी भी ना बोलियो, ये होता है। बाप चला जाता तो बेटा कहता बस मेरा बाप जैसा कुछ था नहीं, एक बार मुंह पर बोल देते तो बाप जवान हो जाता, बस मेरी माँ चली गई दुआ का दरवाजा बंद हो, कभी माँ को जीते नहीं मुंह पे बोला माँ मेरे लिए आप दुआ का दरवाजा हो और दुआएं मिलती। यानी हमारा प्रॉब्लम यह है कि मरने के बाद ही कदर करने की आदत है, तो झूठी तारीफ मरने के बाद झूठी भी नहीं करनी चाहिए। लेकिन मैं कहता हूं हमारे यहां तो मरने के बाद तारीफ सबकी जगह पर है, हमारे तो मुर्दे को भी गीबत से नहीं छोड़ते, इसकी भी बुराइयां करते हैं, बस मर गया अब क्या करेगा, ये चला गया इसके लिए। अगर मुसलमान है तो दुआएं मगफरत करो, अगर खुदकाना खासा खुदकुशी भी की है तो मुसलमान तो मारा है ना, खुदकुशी से इंसान ईमान से खारिज तो नहीं रह जाता एक मुसलमान, हराम है, मगर उसका जनाजा तो पढ़ा जाएगा ना, उसके लिए दुआएं मगफरत तो की जाएगी ना, उसके पीछे बुराई करोगे तो उसकी माँ को, उसके बाप को, उसके घर वालों को तकलीफ नहीं होगी, वो तो छुपाने की कोशिश करेंगे। पिछले दिनों थोड़े अर्से पहले कुछ सहाफी अखबारात वाले अमीर सुन्नत के पास जमा हुए थे फैदान मदीना में, वो यही मौजू चला था, बड़ा दिलचस्प था वो बातचीत का जो हमारा सवाल जवाब का सिलसिला हुआ था, यही मौजू चला था, इन्होंने कहा था कि वो खुदकुशी का था, अमीर सुन्नत यही फरमाया था कि अगर खुदा ना खास्ता आपके घर में एक केस हो तो क्या आप कैमरामैन को बुलाओगे, क्या अखबार में लीडे लगवाओगे कि फलां कि मेरी बेटी ने खुदकुशी कर ली, मेरे बेटे ने खुदकुशी कर ली, कि दबाओगे? तो यार सबकी आपकी दबे और आप जा 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 जाकर लोगों के ऐब निकालो, ये कौन सा काम है? इसमें एक साथी ने कहा आपको नहीं पता कि हम किस तरह जान जोखिम में डालकर रिपोर्ट निकाल के लाते, और आप बोलते हो कि जायज नहीं है, उसने फरमाया कि डाकू भी जान जोखिम में डालकर ही डाका मारता है, जायज हो जाएगा? जायज थोड़ी हो जाएगा जान जोखिम में डालकर। तो जो शरीयत है जिसको जायज का वो जायज है, जो नाजायज है वो नाजायज है। अपनी अमानतों को समझें, अपने हाथ की, पांव की, जबान की, मजलिस की अमानतों को समझें, ये अमानत है। और जो अमानतदार नहीं इसका कोई दीन नहीं, जो अमानतदार नहीं वो दीनदार नहीं, जो अमानतदार नहीं दीनदार नहीं। अपनी अमानतों को मजबूत करें, अपनी बातों को मजबूत करें। वो है ना कि अबरारों के सीने राजों के दफीने हैं, ये बात समझिए, अबरारों के सीने ये राजों के दफीने हैं, یعنی کہ جو ابرار یا اللہ کے نیک بندوں کی کا ایک وصف اولیاء کرام کا، یہ نیک لوگ ہوتے ہیں، ابرار کے سینوں میں راز دفن ہوتے ہیں، راز یہ نہیں بیان کرتے، حتیٰ کہ میں نے ڈاکٹر کو بھی دیکھا ہے، آپ کسی ڈاکٹر کے پاس اپنا مرض لے کے جائیں، ڈاکٹر کسی پیشنٹ کا نام لے کے نہیں بتا کہ فلاں کو بھی یہی مرض ہے، ڈاکٹر نہیں بتاتے، مفتی کے پاس جائیں اپنا مسئلہ، مفتی نہیں بتا کہ فلاں کا بھی یہی کیس تھا، نہیں بتاتے، پیٹ کے مضبوط ہوتے ہیں، ہمیں پیٹ کا ہمیں بولنے کی ضرورت کیا کسی کو بتانا نہیں، ہمیں تو ڈر ہی لگتا ہے، فون نمبر بھی دو تو کسی کو بولنا پڑتا ہے، کسی کو دینا نہیں، بات بھی کرو تو کہنا پڑتا ہے، کسی کو بتانا نہیں، اچھا ہم کہہ کر یہ بھی پھنس جاتے کسی کو بتانا نہیں، وہ سمجھ جاتا ہے کہ امپورٹنٹ بات ہے، اب وہ کسی کو یہ بولتا ہے نار میں کیا منع کریے، میرے کو منع کیا، کسی کو بتانا نہیں، یہ کہہ کر اس کو بتا رہا ہے، یار یہ بھی کتنا بڑا خائن ہے، یار کتنی بڑی خیانت کرنے والا، اسی طرح بیوی شوہر کے لیے امانت ہے، اس کے پیچھے اس کے گھر کی حفاظت کرتی ہے، اپنی عزت کی حفاظت کرتی ہے، اور جب جس کا گھر میں آنا شوہر کو پسند نہیں ہے اس کو گھر میں نہیں آنے دیتی، امین ہے، اسی طرح مرد بھی امین ہے، ہر ایک ایک دوسرے کا حق ادا کرنے کے تعلق سے اس بات پہ غور کرے کہ کہاں کہاں ہمارا امانتوں کا تعلق ہے اور کہاں کا ہم خیانت کر رہے ہیں، اگر ہم جائزہ لیں گے نا معذرت کے ساتھ کلوزنگ ہے، اگر ہم جائزہ لیں گے تو شاید ہی ہم میں سے کوئی ہوگا جو خیانت نہ کرتا اپنی نفس میں، اپنی جان میں، اپنے عمل میں، آنکھ کے ذریعے، کان کے ذریعے، زبان کے ذریعے، پاؤں کے ذریعے، ہاتھ کے ذریعے، خیانت گھر کے تعلق سے، بیوی بچوں کی اصلاح کے تعلق سے، خیانت بے حیائی کے تعلق سے، ہم لوگ آگے جیسے میں نے کہا بڑے بوڑھے بھی شادیوں میں جاتے ہیں، ارے چچا آپ کیوں جا رہے ہو عورتوں کے اندر، جوان کو بھی نہیں جانا چاہیے غیر مردوں کو، چچا چلا گیا کیسی ہے بیٹی صحیح ہے، ایسا کر کے اجنبی لڑکیوں کے سروں پر ہاتھ پھیرے گا، چچا ستر ستر سال کی عمر ہو گئی اب تو خدا کا خوف کرو یار، یہ آپ کی عمر ہے یار جوان اور مطلب بے پردہ عورتوں میں اجنبی عورتوں میں جانا، آپ تو رول ماڈل ہو، یعنی میں گھر کے بوڑھوں سے بزرگوں سے بات کرتا ہوں، آپ تو گھر کے رول ماڈل ہو، آپ کی نیکی، آپ کا تقوی، آپ کی پرہیزگاری، آپ اگر والد ہو، آپ سسر ہو، آپ دادا ہو، آپ نانا ہو، میری بات کو سمجھیے، آپ کی فیملی کے رول ماڈل ہو، آپ کی امانت، آپ کی دیانت، آپ کی حیا، آپ کی شرم اور آپ کا اللہ اور اس کے رسول کے احکام کو گھر میں نافذ کرنے کا انداز، آپ تو رول ماڈل ہو، ہم ریاستوں کی بات کرتے ہیں، ہم مملکتوں کی بات کرتے ہیں، ہم شہر اور ڈویژنوں کی بات کرتے ہیں، جناب یہاں پر کوئی رول نہیں ہے، میں پوچھتا ہوں اللہ اس کے رسول کا رول ہے کس کے گھر میں یار، الا ماشاء اللہ، ہم جانتے ہیں پھر بھی ہم اپنا رول نہیں نافذ کر سکتے، چار بچے، دو گھر کی عورتیں، تین چار آٹھ دس بارہ فیملی ممبر ہوتے ہیں، اس میں بھی ایک آدمی اپنے گھر میں رول قائم نہیں کر سکتا، آسان تھوڑی ہے رول قائم کرنا، مگر کوشش کرے، حتی المقدور کی ایک لفظ ہے اصطلاح ہے شریعت میں، حتی المقدور، حتی الامکان جس کو کہتے ہیں، طاقت بھر آپ کوشش کریں، میں بھی کوشش کروں، آپ بھی کوشش کریں، بیوی پر، بچوں پر، ماں پر، بہن پر، فیملی ممبر پر کوشش کریں کہ اللہ اور اس کے رسول کی نافرمانی نہ کریں، ہماری کوشش پوری ہو گئی جو کوشش کرنی ہے، فتنہ نہیں، لڑائی نہیں، جھگڑا نہیں ہے، کوشش کرنی ہے، سمجھانا ہے، دین کی دعوت دینی ہے، خدا کا خوف دلانا ہے، کوشش کر لیا، جس کو میں حتی المقدور کا لفظ یاد رکھیے گا، آپ اللہ نے چاہا تو ہم بری ذمہ ہیں، ہم قیامت کے دن اس بات پر اللہ نے چاہا تو نہیں پکڑے جائیں گے کہ تم نے اپنے اس ذمہ داری کو پورا کیوں نہ کیا، اپنے گھر کو دیکھیں، اپنی فیملی کو دیکھیں، اپنے کارخانے کو دیکھیں، اپنی فیکٹری کو دیکھیں، اپنے کاروبار کو دیکھیں، اپنے آپ کو دیکھیں، اپنے وجود کو دیکھیں، کہیں امانت میں خیانت تو نہیں ہو رہی ہے، وجود کو دیکھیں اور ہر جگہ اپنے آپ کو خیانت سے بچائیں، اور یہ تب بچتا ہے بندہ جب اللہ اور اس کے رسول کے احکام کو جانتا ہو، آپ کو میں بتاؤں ہمارا بہت بڑا پرابلم کیا ہے سوسائٹی کا، آل اوور دا ورلڈ بات کر رہا ہوں، دعوت اسلام الحمد دنیا کے کئی ملکوں میں جاتی ہے، میرا دنیا کے کئی ملکوں میں جانا اللہ کی رحمت سے ہوتا ہے، دعوت اسلامی کے دینی کاموں کے تعلق سے، میں 13 سال سے میڈیا سے وابستہ ہوں، مدنی چینل کے ذریعے، سوشل میڈیا کے ذریعے، ملنا جلنا دعوت اسلامی کے ذریعے کتنوں سے ہے، میں آپ کو اب اندازہ شاید ہوگا، میں ایک اگر کوئی مجھے کہے نا ये सब ये जो भी माशरे में जो कुछ प्रॉब्लम है कोई इसको एक लाइन में बयान कर दो, ये प्रॉब्लम है क्या, बोलो तो किताबें लिख देंगे लिखने वाले, मगर एक लाइन में अगर कोई मुझसे पूछे मेरे अपनी नाकी शक्ल के मुताबिक अर्ज करता हूं, एक ही प्रॉब्लम में बोलूंगा, दीन और इनमें दीन से दूरी, बस। अगर ये होता तो अल्हम्दुलिल्लाह मदीना मदीना हो जाता, हमारे पास ये नहीं, हमारी जिंदगियां निकल जाती हैं हमें देखकर कुरान पढ़ने नहीं आता, हमारी जिंदगियां निकल जाती हमें सही नमाज पढ़ने नहीं आती। 25 साल लगते हैं हमारे नौजवानों को स्कूल कॉलेज यूनिवर्सिटी मास्टर्स कुछ PhD कुछ MPhil इस तरह की कोई डिग्री होनी चाहिए, और ये पढ़ते पढ़ते उसके तकरीबन 25 साल हो जाते, होते नहीं होते नॉर्मल 25 साल हो जाते हैं। मैं 25 साल के नौजवान से जब मैं बात करता हूँ यूनिवर्सिटी वगैरह के अंदर जहाँ जाना होता है, मैं बात करता हूँ तो ये 25 साल के नौजवान ने 25 साल तक पढ़ाई की है, मगर इस नौजवान को भी जो मेरा नौजवान है 25 साल का होने के बाद भी देखकर कुरान पढ़ने नहीं आया, नमाज पढ़ने नहीं आई, माँ बाप की फरमा बरदारी करने नहीं है। मैं लाहौर में फैजान मदीना में मेरा बयान था, लाहौर की कॉलेज यूनिवर्सिटी के स्टूडेंट जमा थे, इतने स्टूडेंट थे अल्लाह 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 इनको सलामत रखे, मैंने वहां सिर्फ माँ बाप की इताअत पर बयान किया था, मैं तुम्हारे माँ बाप ने तुमको पढ़ने के लिए भेजा तो माँ बाप को भूल गए, मैं सिर्फ बयान कर रहा था, यकीन माने मेरे नौजवान फूट फूट कर रो रहे थे, अपने माँ बाप को याद करके रो रहे थे, कहाँ है आपके माँ बाप का ख्याल, आपको मैसेज तक नहीं करते आप अपने माँ बाप को, एक फोन तक नहीं करते अपने माँ बाप को, मेरे क्या कहा दीन से दूरी, अगर दीन के करीब आ जाए इल्मे दीन सीख लें, हम सब सीख लें, अपने बच्चों को इल्मे दीन की तरफ लाएं, अपने बच्चों को बढ़ाएं। मैं आपको जो मशवरा दे रहा हूं प्लीज समझिए, अगर आप चाहते हैं कि ये बच्चा बड़ा होकर आपका रहे तो उसको अल्लाह और उसके रसूल के अहकाम के ताबे कर दें, अगर आप ऐसा नहीं करते तो ये आपका जो इन्वेस्टमेंट है ना पूरी वो आपको पता चल जाएगी 25-30 साल में आपकी इन्वेस्टमेंट किधर चली गई। मैं UK में एक बड़ी मल्टीनेशनल कंपनी ने एक इनविटेशन दिया था मुझे, तो उनके शहर में हम थे तो उनकी कंपनी में हम गए थे, वहां इन्होंने अपने बोर्ड को और जो भी इनके जो अथॉरिटीज थे इनको जमा किया था, थे उर्दू स्पीकिंग UK में, उनके साथ बात हुई, बड़ी मल्टीनेशनल कंपनी है बड़ी चेन है उसकी, तो बातचीत हो रही थी तो बातचीत यार आपने डील गलत की है, फैसिलिटीज में नहीं कहता वहां फैसिलिटीज नहीं है, बहुत फैसिलिटीज है बहुत सहूलियात है, मगर थोड़ी डील आपने जो की ना वो दुरुस्त नहीं है, जो लेने के लिए जो आपने दिया है ना ये दुरुस्त नहीं किया, क्योंकि जब आप बन जाते हैं ना और जब आप स्टेब्लिश हो जाते हैं तो आपकी फैमिली आपके पास नहीं है, आपकी औलाद ही आपके पास नहीं है, आपकी बच्ची आपके घर में बॉयफ्रेंड लेकर आती है और आपका बच्चा आपके घर में गर्लफ्रेंड लेकर आता है, यू कांट डू एनीथिंग नेवर एवर, फोन करके पुलिस को बुला लेगा, अब बोलो तेरे लिए मैंने 50 साल 60 साल 70 साल मेहनत की सारी सहूलतें तेरे लिए कमाई, मगर आप कुछ नहीं कर सकते, मैं कह ये डील की है आपने, अब भी वक्त है, मैं वहां यही अर्थ किया अब भी वक्त है, दावत इस्लामी का शेल्टर है आपके पास, अपने बच्चों को यहाँ भेज दें, हवा यहाँ जैसे भी सही, दावत इस्लामी के दामन में छुपा दें, इंशाल्लाह यहाँ मदीने की हवा आती है, अपने बच्चों के दिमागों में मदीने की हवाओं के झोंके आना जरूरी है, अगर इन्हें मदीने की हवाओं के झोंके समझते मैं क्या कहना चाह रहा हूं, एक नेकी तकवा परहेजगारी कुरान हदीस इस्लाम दीन शरीयत तरीकत की खूबसूरत हवाओं के झोंके आए, हवाएं आए, खुशबुएं आए, ये तो हमारे बच्चों का दिमाग दिल और जहन ये इंशाल्लाह खिलता खिलाता रहेगा, जिंदगी भर अपने माँ बाप के आगे हाथ बांधकर खड़े रहेंगे इंशाल्लाह अज़्ज़ वजल, अदरवाइज बहुत तकलीफ हो जाएगी। अल्लाह हमें अमानतों को अदा करने की तौफीक अता फरमाए, आमीन बिजाहिन नबी नमीन सल्लल्लाहु अलैहि वसल्लम।
मैं मुबल्लिग बनूं तो का खूब चर्चा करूं।